نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تيسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد سورة قلم آج میں نے خاص طور پر درود شریف پہلے پڑھا کیونکہ اس سورت میں نبی صلی اللہ علیہ وسلم کا بہت تذکرہ اور جیسے کہ سورت ملک کا موضوع توحید تھا اللہ تعالیٰ کی معرفت اس کا ایک ہونا اس کی ڈومینین اس کی ملکیت کا احساس اسی طرح سورت نون جس کو سورت قلم بھی کہتے ہیں اس کا بنیادی تھیم نبی صلی اللہ علیہ وسلم کو درپیش مشکلات آپ کے اوپر لگنے والے الزامات اور جس معاشرے میں آپ نے دین کا کام کیا اس کا ایک نقشہ ہے اور اللہ تعالیٰ نے جھٹلانے والوں کے اس طرح سے کردار کو کھول کر ادھر پیش کیا کہ اس کو سنتے وقت ایسے لگتا ہے کہ ہم اپنی آنکھوں سے دیکھ رہے ہیں۔ سورت کا تھوڑا سا ذکر، پہلی بات ہے کہ سورت نون اور سورت قلم مکی سورت ہے اور مکہ کی ابتدائی دور کی سورت ہے، بالکل شروع کی۔ بعض لوگ تو یہ تک کہتے ہیں کہ اقرأ باسم ربک الذی خلق جو پہلی وحی تھی اس کے بعد نازل ہونے والی یہی سورت تھی، واللہ اعلم۔ لیکن انداز سے بھی لگتا ہے کہ تھوڑی سی مخالفت شروع ہو چکی ہے تو پہلی دوسری نہ بھی ہو، لیکن بہرحال بالکل ابتدائی دور کی ہے۔ سورت کی ایک اور خوبی کیا ہے کہ حروف مقطعات سے شروع ہونے والی سورتوں میں سے ترتیب کے اعتبار سے یہ آخری سورت ہے، یعنی دل کے اندر اداسی آئے گی کہ اب ایک ایک کر کے چیزیں پوری ہو رہی ہیں۔ جب بھی کہیں جانا ہوتا ہے اور سفر کے آخری دن ہو تو ایک ایک کر کے چیزیں پھر ختم ہونے لگتی ہیں اور انسان کہتا ہے چلو الحمدللہ اب سفر پورا ہو رہا ہے۔ قرآن کے سفر کے خاتمے کی طرف یہ دلیل ہے۔ پیچھے بھی بہت سورتیں ایسی گزری لیکن تھوڑی سی بات کروں گی، بہت لمبی بات نہیں، لیکن مفسرین اس پہ کافی بات کرتے ہیں کہ حروف مقطعات جو آج یہاں پورے ہو رہے ہیں آخر ان کی کوئی حکمت تھی یا اس کے اندر کوئی بات تھی، تو میں وہ ساری باتوں کو سکپ کرتے ہوئے تھوڑی سی ہی بات کروں گی۔ سورہ بقرہ میں بھی آپ سے بات کی تھی کہ اس کا مقصد کیا ہے، حروف مقطعات کیوں ہیں صورتوں کے شروع میں، تو اس میں چند رائے نوٹ کر لیجئے۔ بعض کہتے ہیں کہ یہ صورتوں کے نام ہیں، جیسے آپ دیکھیں یہاں اس صورت کا دوسرا نام سورہ نون ہے، یاسین، طہٰ، قاف، سواد، ٹھیک ہے۔ دوسری رائے یہ کہ اس دور کا انداز ہی یہی تھا، عرب لوگوں کو اپنی زبان دانی پہ بہت مان تھا، اسی لیے جب بھی کوئی ایسی صورت اتری تو مکہ والوں نے اللہ کے نبی پہ اور تو اتنے الزام دھرے اس پہ کچھ نہیں کہہ سکے۔ ایک تیسری رائے کہ وہی حروف تہجی جس سے مل کر تمہاری عربی بنتی ہے اور تم اس پہ اتنا مان کرتے ہو، تم آدھے حروف کو جان بھی نہیں سکتے، ٹوٹل 28 ہے نا، تو 14 حروف مقطعات ہیں، یعنی تمہیں اپنی عربی زبان کی آدھی الف بے بھی نہیں آتی جب تک کہ تم نبی صلی اللہ علیہ وسلم سے پوچھ نہ لو، یعنی بے بس کرنے کا انداز ہے۔ اور ابن عباس نے ایک رائے دی ہے جس کو بہت ساروں نے نہیں مانا، اور وہ کیا، وہ کہتے ہیں کہ یہ پورے جملوں کا مخفف ہے، ایبریویشن آف کمپلیٹ سینٹنسز، مثلا الف لام میم، وہ کہتے ہیں کہ اس سے مراد ہے ان اللہ عالم، یعنی میں اللہ ہوں سب سے زیادہ جاننے والا۔ لیکن اس پہ ہم زیادہ بات نہیں کریں گے کیونکہ اس کو بہت ساروں نے پسند نہیں کیا۔ مجھے اس میں پانچویں رائے ہی اچھی لگتی ہے کہ اللہ عالم بھی مرادی ہے۔ بعض لوگ ایسے ہی نہ چاہتے ہوئے کہہ دیتے ہیں اللہ اور اس کا رسول ان کے معنی جانتا ہے، تو رسول بھی نہیں جانتے۔ اللہ کے نبی نے فرمایا کہ جب میں نے اللہ سے پوچھا ان کے بارے میں تو آپ نے کہا کہ بس یہ یاد رکھو کہ الف پر 10 نیکیاں، لام پر 10 نیکیاں، میم پر 10 نیکیاں۔ تو جس کی بحث میں اللہ کے نبی نہیں پڑھے، صحابہ نہیں پڑھے، میں اور آپ کیوں پڑھے؟ لوگوں نے اس پہ بری بری کتابیں لکھی ہوئی ہیں، اس میں سے حروف شامل کیے ہیں، اور کچھ عقائد ایسے ہیں مسلک کے نام پہ فرقے، وہ صرف ان حروف مقطعات کی بحث کی وجہ سے مرتد ہو گئے تھے۔ انہوں نے سارے حروف کو جمع کر کے اس میں سے 19 کا عدد نکالا، پھر انہوں نے ثابت کرنا چاہا کہ قرآن کی ہر سورت کا عدد اینڈ پہ 19 بنتا ہے۔ سورت توبہ جب گنی تو اس کی آخری آیتوں کو جمع کرنے سے 19 نہیں بن رہا تھا، تو انہوں نے سورہ بقرہ کی آخری چند آیتوں کو نکال دیا قرآن سے، کہ چونکہ یہ ہمارے 19 کے عدد پہ پوری نہیں آ رہی۔ قبیلہ بہائمہ آپ نے نام سنا ہوگا، آج بھی ایک فرقہ ہے۔ تو انہوں نے قرآن کی بہت ساری آیتوں کو نکال دیا اپنے مصحف میں سے، یہ کہہ کر کہ یہ 19 کے عدد پر نہیں آتا. اور آج بھی جس ملک میں اس فرقے کو ماننے والے لوگ ہیں، وہاں 19 کا عدد بہت اہم سمجھا جاتا ہے. ہم اس میں سے کسی بات کو نہیں مانتے. ہاں ہم یہ کہیں گے کہ اس کے پڑھنے پر اجر ہے، اور جس کا حساب کوئی نہیں اس پہ غور و فکر کی ضرورت کیا ہے؟ ہم سے اللہ پوچھے گا نہیں ہم اس آیت پہ غور کیوں کریں، ہم تو قرآن کو عمل کے ناطے سے پڑھیں. لیکن یہ نوٹ کر لیجئے کہ قرآن پاک میں 1, 2, 3, 4 اور 5 کے مجموعے میں یہ حروف آئے ہیں. 3 صورتوں میں ایک لفظ ہے، جیسے قاف، سواد اور کیا ہوگا نون، جو آج آپ اور میں پڑھ رہے ہیں. اسی طرح 9 صورتیں ایسی ہیں جو 2 حروف سے شروع ہوتی ہیں. 13 صورتیں ایسی ہیں جو 3 حرفی ہیں، جیسے الف لام میم ہے یا الف لام را ہے. 2 صورتیں ایسی ہیں جس میں 4 حروف آئے ہیں، جیسے الف لام میم را. اور 2 صورتیں ایسی ہیں کہ جو 5 لفظوں کے مجموعے سے، جس میں سورہ مریم اور سورت شورا ہے. ہم اس سے آگے چلتے ہیں. سورت کے اندر جو بات ہے وہ انداز سے پتہ چلتا ہے کہ جب دین کا کام ہوگا تو مخالفت لازم ہوگی. 3 بڑے بڑے مضامین ہیں اس سورت میں. نمبر 1، مخالفین کے اعتراضات کا جواب کیسے دینا ہے. یہ میرے اور آپ کے لیے بھی گائیڈ لائن ہے، کیونکہ آج بھی وہی دور ہے، جب بھی دین آئے گا مخالفت ہوگی، تو پھر دوسروں سے کیسے نبٹنا ہے. پھر دوسرا، ان کو تنبیہ اور نصیحت، یعنی جھٹلانے والوں کو کہا جا رہا ہے مت جھٹلاؤ، تنگ نہ کرو ہمیں، ہم تمہیں کچھ نہیں کہتے، تم ہمیں کچھ نہ کہو. اور تیسرا، نبی صلی اللہ علیہ وسلم کو صبر اور استقامت کی تلقین. کیا آپ اپنا کام کرتے رہیں، یہ جو بھی کہتے ہیں ان کو کہنے دیں. شروع میں ہی اللہ کے نبی کو کہا گیا کہ یہ کافر تو تمہیں دیوانہ کہتے ہیں، حالانکہ ہم آپ کو کہتے ہیں کہ انک لعلی خلق عظیم، آپ تو اخلاق کے اعلیٰ مرتبے پہ ہیں. اس صورت میں ہم دیکھیں گے کہ اخلاق کا اصل معیار کیا ہے اور خلق اور خلق کا فرق کیا ہے. پھر اس کے بعد ایک شخص کا کردار پیش کیا گیا، مکہ میں بڑا معروف تھا، لیکن اس کا اصل کیا تھا، اس کا اندر کتنا گندا تھا، اس کو کھول کر پیش کیا گیا، نام نہیں لیا گیا. یہ قرآن کی خوبی ہے کہ خود سمجھو، جن کو عقل ہوتی وہ سمجھ جاتے ہیں. اور اس کے ساتھ ہی ساتھ پھر نبی صلی اللہ علیہ وسلم کے پاکیزہ کردار کو بھی دکھا دیا کہ اب تم بتاؤ کہ جس انسان کا کردار اتنا خوبصورت ہے، کیا اس کا پیغام اور اس کا میسج غلط ہوگا. پھر آیت نمبر 17 سے 33 تک ایک واقعہ ہے جس کو باغ والوں کا واقعہ کہتے ہیں، جس میں مکہ والوں کو اور بعد والے جو بھی اس رویے کا اظہار کرے ان کو خبر دی گئی کہ ناشکریوں کا نتیجہ نعمتوں سے محرومی ہوتی ہے. اللہ نے مکہ والوں کے پاس نبی بھیجے، محمد رسول اللہ صلی اللہ علیہ وسلم، لیکن لوگوں نے ان کی قدر نہ کی. کچھ عرصہ وہاں رکھنے کے بعد اللہ نے نبی کو ان سے دور کر دیا، اور پھر وہ اپنی ناشکریوں کی سزا بھگتتے رہے. پھر آئے 34 سے 47 تک، کفار مکہ کو ڈانٹا گیا یا مخاطب کیا گیا، اور ان کو بتایا گیا کہ دیکھو، آخرت کی بھلائی لینا چاہتے ہو تو اس نبی کی بات مان لو، کیونکہ وہاں لوگوں کا انجام نسب اور ناطے پہ نہیں، عمل پہ ہوگا اور ایمان پر ہوگا. اور وہاں جا کے دیکھیں گے وہ لوگ کہ جو ساری زندگی اکڑے ہی رہے، وہ اللہ کی ذات کو دیکھ کر جھکنا چاہیں گے، لیکن وہ جھک نہیں سکیں گے، اور ذلت ان کو گھیر لے گی، اور اس وقت وہ بے بس ہوں گے. پھر آخر میں نبی صلی اللہ علیہ وسلم کو حضرت یونس کا نام لے کر، یعنی ان کا تذکرہ کر کے، صاحب الحوت کہہ کر تسلی دی گئی کہ آپ تو ابھی زمین پر ہیں، اس دین کی سختیوں کے باوجود حضرت یونس کو تو مچھلی کے پیٹ میں ڈال کر آزمایا گیا. آئیے دیکھتے ہیں سورت میں کیا ہے. اور سورتوں کا، قرآن کا مزاج سمجھ آتا ہے نا، تو قرآن ہم سے کیا چاہتا ہے یہ بھی سمجھ میں آنے لگتا ہے. اللہ سے دعا کر کے آیا کرے ہر روز کہ اللہ میرے سینے کو کھول دے، اللہ میرے دماغ کی بند کھڑکیوں کو کھول دے. امام ابن تیمیہ رحمہ اللہ دعا مانگا کرتے تھے کہ یا معلم الابراہیم علمنی، یا مفہم السلیمان فہمنی، کہ ابراہیم کو علم دینے والے مجھے بھی علم دے. یہ کہاں لکھا ہے کہ اللہ نے ابراہیم کو علم دیا تھا؟ وارینا مناسکنا وتب علینا، حضرت ابراہیم کی دعا تھی کہ اللہ نے گھر بنا دیا، یہاں کیا کرنا ہے وہ طریقے ہمیں سکھا. اور حضرت سلیمان کا فہم ہم سورت سواد اور صافات میں پڑھ چکے ہیں، تو لہٰذا ہم بھی اللہ سے یہ دعائیں کر کے آیا کریں تو انشاءاللہ ہمارے بھی سینے کھل جائیں گے، اور پڑھنا برائے پڑھنا ہی نہیں رہے گا، بلکہ حقیقت ہے کہ یہ پھر ہماری زندگی میں بالکل ایسے رچ بچ جائے گا جیسے گوشت اور خون آپس میں رچا بسا ہے. آسان صورت ہے لیکن عمل کے اعتبار سے بہت گہرے اثرات چھوڑنے والی صورت ہے. بسم اللہ الرحمن الرحیم. نون والقلم بما يسترون، قسم ہے قلم کی اور اس چیز کی جسے لکھنے والے لکھ رہے ہیں. نون تو حرف مقطعات میں سے ایک ہے، اس پہ بات ہو گئی، وہ قسمیہ ہے. اور قلم سے مراد کون سا قلم ہے، اس کے بارے میں مختلف رائے دی جاتی ہیں. امام مجاہد کہتے ہیں قلم سے مراد وہ قلم ہے جس سے قرآن لکھا جا رہا تھا. مکہ میں لوگ نبی صلی اللہ علیہ وسلم پر جو قرآن نازل ہوتا تھا اس کو لکھتے تھے، مدینہ میں بھی آ کے یہی چیز رہی. تو قلم سے مراد ایک تفسیر کیا ہے، وہ قلم جس سے لوگ قرآن لکھتے تھے. اور وما یسترون سے پھر مراد کیا ہوا، قرآن، ظاہری بات ہے کہ جو چیز لکھی جا رہی ہے. یہ ایک رائے ہے. دوسری رائے کیا ہے کہ قلم سے مراد وہ قلم ہے جس سے تقدیر الہی لکھی گئی. صحیح روایات سے یہ بات پتہ چلتی ہے کہ اللہ تعالیٰ نے سب سے پہلے، یعنی یہ روایت جو ہے نوٹ کر لیجئے، عبادہ بن سامس یہ روایت ہے، کہتے ہیں کہ اللہ کے نبی نے فرمایا سب سے پہلے اللہ تعالیٰ نے قلم پیدا کیا اور اس کو حکم دیا کہ لکھ، اکتب. پھر قلم نے عرض کیا اللہ کیا لکھوں، تو اللہ تعالیٰ نے فرمایا تقدیر الہی، یعنی جو اگلے پچھلے واقعات ہونے اس کو لکھ دو. یہ ترمذی کی روایت ہے غریب لیکن روایت بہت معروف ہے، اور بھی طرق سے ملتی ہے. اور اب کیا ہوتا ہے، سب کچھ لکھا ہوا ہے. آپ امیجن کریں، اپنے اوپر لیں، آپ کی تقدیر پیدا ہونے سے لے کے مرنے تک، اس کے بعد آپ کے نام اعمال میں کتنا صدقہ جاریہ جانا ہے یا صدقہ بد جانا ہے لکھا ہوا ہے. اللہ تعالیٰ نے اس کو لکھ کر لوح محفوظ میں رکھ دیا. اچھا، یہ کام پورا ہو گیا. یہ ایسے ہے کہ جیسے کسی پروجیکٹ کا آپ نے پری پلان بنا لیا، اس کی باریکیاں، موٹی چھوٹی باتیں لکھ لی. اب کیا، اللہ سبحانہ تعالیٰ نے ہمارے کندھوں پر دو فرشتے مقرر کیے، یعنی کرامن کاتبین ہیں. جو کچھ ہم کرتے ہیں نا، سوچتے ہیں، بولتے ہیں، دیکھتے ہیں، لکھتے ہیں، کرتے ہیں، وہ سب وہ روز لکھتے ہیں. یعنی اب ڈیلی طور پہ وہ دوبارہ لکھا جا رہا ہے. امیجن کریں، اللہ کے ہاں پہلے سے لکھا ہوا ہے، اب روز کا روز ساتھ دوبارہ لکھا جاتا ہے. جب دن پورا ہوتا ہے فرشتے وہ لے کر اوپر جاتے ہیں، یا جب اللہ چاہتا ہے. مختلف روایت ہے، پیر اور جمعرات کو انسان کے اعمال اوپر جاتے ہیں، اسی لیے آپ روزے سے رہتے تھے. اسی طرح شعبان کے مہینے میں کچھ اکاؤنٹس اوپر جا کے میچ کیے جاتے ہیں، یہ ایک الگ ایشو ہے. جب وہ نیچے سے معلومات کا ذخیرہ اوپر لے کر جاتے ہیں تو اس کو لوح محفوظ میں لکھے ہوئے کے ساتھ جب میچ کرتے ہیں تو لفظ بلفظ وہ وہی ہے. یہ ہے العلیم وہو العلیم. اللہ کا علم اتنا وسیع ہے کہ اس دنیا کے بنانے سے پہلے بھی اس کو پتا تھا کہ آج 13 اپریل کو 2015 آپ 10:57 پہ یہاں بیٹھ کر یہ آیتیں سنیں اور سنائیں گے ہم سب. اللہ کو پتا تھا، ہمیں نہیں پتا تھا. تقدیر پھر کیا ہے؟ حکم الہی نہیں، علم الہی ہے. تقدیر اللہ کے علم کا نام ہے. اللہ نے ہمیں حکم کی ڈوریوں میں نہیں باندھا ہوا کہ اب تمہیں کرنا ہی پڑے گا، اب تمہیں کہہ دیا تو پھر کرو، اور نعوذ باللہ تم نہیں کرو گے تو میرا لکھا غلط ہو جائے گا. یہ ایک ایشو ہم پہلے ڈسکس کر چکے، لیکن بہرحال قلم سے مراد تقدیر لکھنے والے قلم کی بات آ گئی. اسی طرح صحیح مسلم میں حضرت عبداللہ بن عمر سے ایک روایت ہے کہ اللہ کے نبی نے فرمایا اللہ تعالیٰ نے تمام مخلوقات کی تقدیر کو آسمان و زمین کی تخلیق سے 50,000 سال پہلے لکھ دیا. قلم اللہ تعالیٰ کی ایک بڑی نعمت ہے جو اس نے اپنے بندوں کو عطا فرمائی ہے. اسی طرح بعض لوگوں نے کہا کہ اللہ تعالیٰ نے پہلے ایک قلم، یعنی قلم تقدیر پیدا کیا جس سے تمام مخلوقات اور کائنات کی تقدیریں لکھ دیں، پھر دوسرا قلم پیدا کیا جس سے زمین پر بسنے والے لکھتے ہیں، یعنی جس سے آپ اس وقت لکھ رہے ہیں اور لکھیں گے، اور اس دوسرے قلم کا ذکر سورۃ اقرا میں ہے. سورۃ علق، اقرا بسم ربک الذی خلق، خلق الانسان من علق، اقرا وربک الاکرم. اس میں جو قلم کا ذکر ہے، دہراتی ہیں اس بات کو کہ قلم دو قسم کے، ایک وہ قلم جس سے اللہ نے لکھا، وہ یہاں ہے، نون والقلم وما یسترون، اور ایک وہ قلم جس سے انسان لکھتے ہیں، دنیا والے لکھتے ہیں. اس کا تذکرہ پہلی وحی میں علم بالقلم، اس قلم کی قدر کرنے کی ضرورت ہے. یہ بڑی اہم چیز ہے. آپ دیکھیے کہ اگر قلم نہ ہوتا تو پچھلی نسل کی معلومات، ان کے تجربات اور ان کے مشاہدات سے اگلی نسل فائدہ نہ اٹھاتی. آج بھی آپ سوچیے، پرنٹ میڈیا نہ ہوتا، آج کا قلم تو ماؤس ہے نا، چٹ چیٹ ہے. پہلے پروں سے لکھا جاتا تھا، پرندوں کے پر उनको स्याही में डिप करके लिखते थे, एक किस्म का वो पॉइंटर ही होता है। आहिस्ता आहिस्ता फिर कलम लकड़ी के बनने लगे, दरख्तों की शाखों को छील कर बनाते थे, फिर प्लास्टिक के, और अब तो कोई हद ही नहीं है, इतनी मुख्तलिफ किस्म के कलम हैं। आज के दौर का कंप्यूटर स्क्रीन जो है वो पेपर है, और आपके जो हाथ है या आपका कीबोर्ड है या आपका माउस है या आपका कलम है। वक्त के बदल, कल लेजर आ जाएगा, परसों उसके बाद हो सकता है टच सेंसर, या आपके टेलीफोनों की स्क्रीन पे आप क्या करते हैं, आपकी अपनी उंगलियां अब तो कलम बन गए हैं, सारा दिन इसी से टिक 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 लिखते रहते हैं ना। तो फॉर्म बदल रही है, लेकिन आप एक लम्हे के लिए इमेजिन करें, अगर कलम ना होता, लिखने का रिवाज ही ना होता, जैसे हमें बहुत सारी और चीजों का भी नहीं पता ना, अगर लिखना होता ही कुछ ना तो होता क्या, जो कुछ है सिर्फ जहनों में। आप यही ऐसे कि जैसे आपने जो सबक याद किया बस वो आपके जहन में, अपने ऊपर लेंगे तो बात आसानी से समझ आएगी। जो अभी तक इस कोर्स में पढ़ा, सुना, याद किया वो दिमाग में, ये आपको नोट्स ना लेने पड़ते, रिटन टेस्ट ना आपका होता, ओरल होता, होना क्या था, वक्त के साथ आपकी अपनी सलाहियतें दबती, अल्लाह ना करे किसी बीमारी का शिकार होते, याददाश्त खराब होती, आखिरी उम्र जो लंबी सी अल्लाह आपको देता है, अल्जाइमर होता, सब भूलता, आपके साथ कब्र में आपका इल्म चला जाता। चले हमारा इल्म कौन सा इतना है जो लोगों को फ़ायदा देता, इमाम बुखारी का इल्म कहाँ जाता, इमाम मुस्लिम का, इमाम मालिक का, इमाम शाफी और सहाबा कराम ने जो कोशिशें की उनका वो इल्म कहाँ जाता। इस कलम की इज्जत करें। इमाम हमजा का नाम कई दफ़ा आपने सुना है, जीव से मुस्लिम हुए थे, जब मुस्लिम हुए तो उसके बाद इल्म सीखने के लिए मौरितानिया गए। मौरितानिया बहुत ही बैकवर्ड सा मुल्क है, यानी गुरबत के एतबार से, क्लासरूम भी कहते हैं कि वहाँ नहीं होते थे, खुली जगह में लोग सुबह आके बैठ जाते थे दरख्तों के नीचे, और वहाँ उस्ताद बैठ के पढ़ाते थे और हम सुनते थे, चारों तरफ ओपन एयर है, हाँ वो तो पता नहीं डिस्ट्रैक्ट ही हो जाए। कहते इसी तरह एक दिन मैं बैठा हुआ था, तो जैसे इंसान की आदत है ना, सुनते का कुछ करता रहता है, कुछ ना कुछ करते हैं। कहते मेरा जो हाथ में कलम था तो मैंने उससे मट्टी को खोदना शुरू कर दिया, ऐसे ही। तो मेरे उस्ताद ने देखा तो दूर से उन्होंने मेरे ऊपर पत्थर फेंका और कहा कि इस कलम की इज्जत करो, अल्लाह ने इसकी कसम खाई है। थोड़ा सा आज हम कलम पे गौर करेंगे, कलम क्या नेमत अल्लाह की, क्योंकि हम बाज दफा बगैर देखे सोचे पढ़ते हैं, क्योंकि अल्लाह ने जब कसम खाई है, और जब अल्लाह ताला कसम खा लेते हैं तो वो चीज़ बड़ी अहम होती है ना, वो छोटी चीज़ नहीं होती। दुनिया में बड़े बड़े काम कलम से होते हैं, फतूहात के फैसले तलवार से ज्यादा कलम से होते हैं। आज भी कहते हैं प्रिंट मीडिया का असर जो है वो दूसरे मीडिया से बहुत ज्यादा है। अबू हातिम है, उनके अशआर हैं, तर्जमा पढ़ के सुनाती हूँ। कहते हैं कि जब के कसम खाएं बहादुर लोग किसी दिन अपनी तलवार की, इसको शुमार करें इन चीज़ों में जो इंसान को इज्जत बख्शती हैं, तो काफ़ी है लिखने वालों का कलम इनकी इज्जत व बरतरी के लिए, हमेशा हमेशा के वास्ते, क्योंकि अल्लाह ने कसम खाई है कलम की। आज भी आप देख लीजिए, कहते हैं कि तलवार का घाव भर जाता है लेकिन जुबान का नहीं भरता, तो लिखना और करना इसकी बड़ी अहमियत है। आप इमेजिन कीजिए, नून वल कलम, खाली कलम पड़ा हुआ है, उससे क्या फ़ायदा होगा, यानी आपके बैग में इस वक्त कितने भी कलम हैं, कलम कह लें, पेन कह लें, बॉल पॉइंट कह लें, पॉइंटर कह लें, मार्कर कह लें, हाइलाइटर कह लें, ये सब कलम है। अब आप सोचिए कि कलम तो रखा हुआ है, कोई उसकी हैसियत है, यदि इस वक्त भी आप में से कोई लिख नहीं रहा, और मुझे हैरत होती है जो लोग नहीं लिखते, रियली सरप्राइज हो जाती हूँ मैं सुन के, कि सिर्फ सुन के अपनी याददाश्त पर ख्याल कर रहे हैं। बहरहाल अब आप ना लिखें और कलम आपके बैग में रखा हो तो उसका कोई फायदा होता, कोई फायदा नहीं है। कलम कब कीमती है, जब किसी इल्म वाले के हाथ में आता है। एक आलिम के कलम की स्याही शहीद के खून की स्याही से भी आला। अब कलम कब कीमती हुआ, जब किसी आलिम के हाथ में आया। चलिए थोड़ी देर के लिए आप कलम बन जाइए, बनना चाहती हैं, हम कहाँ थे, हम इस दुनिया में पड़े हुए थे, अल अलीम ने हमें पकड़ लिया, अल्लाह ने हमें हाथ में लिया और आकर इस किताब के लिए बिठा दिया, कीमती हो गए। आपका इस वक्त इस महफिल में आके बैठना और इस कुरान को सीखना और इसकी कोशिश करना सीखने की, ये सब कब अहम हुआ, जब अल्लाह ने आपको हाथ दे दिया। अगर बैठे रहते तो फायदा ना होता। इसी तरह से याद रखिए कि इंसान मट्टी का एक लोथड़ा है, गोश्त का कह लें या मट्टी का तोदा कह लें, गोश्त का लोथड़ा या मट्टी का तोदा, लेटा है बैठा है इसकी कोई वैल्यू नहीं है। ये कीमती कब होता है, जब इसको किसी के हाथ लगते हैं। हम सब बेकार थे, उस्तादों के हाथ लगे, अल्लाह ने हमारा हाथ पकड़ लिया और हम कीमती हो गए। फिर आप जरा थोड़ा सा आगे कलम पे गौर कीजिए तो आप अपनी शख्सियत को भी पहचाने, इस पर कम से कम 1 घंटा बात हो सकती है, जो मैं नहीं करूंगी, लेकिन इस पर हम बात करते हैं। एक प्रेजेंटेशन था हमारे पास पेंसिल का सबक, कि पेंसिल हमें क्या सिखाती है। वो अब दोहराना नहीं चाहती, लेकिन पेंसिल बहुत कुछ सिखाती है। अपनी गलतियों को रब करना सिखाती है। पेंसिल सिखाती है कि इंसान का बाहर का जो कवर होता है ना लकड़ी, वो बुरादा ही होता है, असल उसके अंदर है, सिक्का असल चीज है। इस तरह इंसान का जिस्म जुस्सा जितना खूबसूरत सजा संवरा, असल चीज उसकी रूह है। और पेंसिल हमें और भी बहुत कुछ सिखाती है, लेकिन हम इस वक्त अपने ऊपर गौर करके शुक्र के कलमे पढ़ें। कलम कौन सा खूबसूरत होता है? जो कलम लिखने में खूबसूरत हो। आप एक कलम उठाते हैं, लिखता ही नहीं है, क्या हैसियत है? तो अब आप और मैं उठ तो गए, और आप देखिए लेटे कलम की कोई हैसियत नहीं है, खड़े कलम की हैसियत है ना। इंसान कब कीमती होता है? जब अल्लाह के रास्ते में खड़ा होता है, जब अल्लाह ताला उसको अपने काम का बनाता है। फिर आप देखिए कि बिल्कुल सीधा कलम हो, आप अभी भी अपने हाथों को देखें, सीधे कलम से आप नहीं लिख सकते। जब आप लिख रहे होते हैं तो आपके कलम के स्टाइल क्या होता है? क्रूकेड, झुकना पड़ता है। अगर आप अल्लाह का काम करना चाहते हैं ना, तो आपको ऐसा कलम बनना पड़ेगा कि जिसके अंदर झुकाव भी होगा, लेटा हुआ सुस्त नहीं, आराम से नहीं, झुका हुआ हो, खड़ा हो, और उसमें थोड़ा सा आजजी का पहलू हो। फिर आप देखिए कलम कितना ही कीमती हो, पार्कर का हो या कोई और हो, इंक ही नहीं अंदर, तो क्या होगा? बेकार है ना। आपकी इंक क्या है? अल्लामा बिल कुरान, अल्लामा बिल कुरान। ये कुरान की जो बारिश है ना, ये आपके अंदर इंक जा रही है। आप इस इंक से जितना ज्यादा फायदा ले लेंगे, आप उतनी ही मौसर हो जाएंगी। तो अगर आपने इल्म छोड़ दिया, आगे जाके छोड़ दिया, तो क्या होगा? इसको भी आजमा लें। आपने कलम में इंक भरी, अब तो हम नहीं भरते ना, लेकिन चले पेंसिलें बॉल पॉइंट जिनमें ऑलरेडी भरी होती है, कुछ अर्सा आप उसको इस्तेमाल ना करें तो क्या होता है? खुश्क हो जाती है ना, मोटी निब हो जाती, सूख जाती है, आप भी सूख जाएंगे। वही लोग चलते रहेंगे इस रास्ते में, अल्लाह के फैसलों को साबित कराते रहेंगे, जो नंबर एक आजिज रहेंगे, फिर जिनके अंदर इल्म का मजीद पानी जाता रहेगा, जो अपने अंदर आजजी लाएंगे, और जो हकीकत में अपने आप को किसी के हाथों में दे देंगे। खुद अपनी मर्जी से कोई काम करना बहुत आसान होता है। आप कलम को इधर रख दे और उसे कहें लिखो। कभी आपने देखे बच्चे लकीरें लगाते हैं? क्या लगाते हैं? टेबल के कवर पे भी लकीरें लग जाती हैं। लेकिन वही कलम जब आपके हाथ में आता है तो इतनी खूबसूरत तहरीर आप लिखते हैं। जो लोग खुद को किसी के हाथ में नहीं देते, वो खुद रो पौधों की तरह कुंद छुरियां बन जाते हैं, या कांटोदार खारदार शाख बनते हैं, जो आने जाने वालों के सिर्फ कपड़े फाड़ता है। इधर के मसले उधर की बहस से, इधर की उधर की। फिर एक और चीज नोट करें कि हर एक का हाथ अपने कलम पे सेट होता है। बाज लोग एक एंगल से लिखते हैं ना, तो फिर निब भी वैसी बन जाती है। कोई दूसरा उनका पेन यूज करे ना, तो समटाइम एकदम वो जैसे खुरदरापन आता है, सफा फटने लगता है। और मैंने खुद देखा अपने बड़ों का, तो मेरा पेन ना लिया करो। आजकल के पेन दूसरी तरह के, पहले दूसरे होते थे निब वाले, क्योंकि बच्चों ने लेके उसको हो सकता है उल्टी तरफ से किया, तो वो उसकी जो आगे बड़ी खूबसूरत सी शेप बनी होती है, वो टूट जाती है। फिर आपको याद होगा अपने पेन कलम की निब वो ऐसे थोड़ी क्रुकेड है। आज भी जो कैलीग्राफिक पेन होते हैं या कलम होते हैं, तो आप देखेंगे वो यूं क्रुकेड होते हैं, गोल नहीं। ये सारी खूबियां हैं दीन का काम करने वालों में। अगर आपने अपने अंदर खूबसूरती लानी है, तो आपको एक कलम पे गौर करना पड़ेगा। बहुत फिसलने वाला पेन कैसा होता है? आप ले और वो आपके यहां से स्लिप भी होता जा रहा है, अब क्या करेंगे? थोड़ी देर में रख देंगे, पसीना आ रहा है, हाथ साफ करेंगे, नेपकिन लेंगे। आखिर आप कहते हैं ये स्लिपरी बहुत है, राइटिंग बहुत गंदी आती है। समटाइम जो बॉल पॉइंट्स सस्ते वाले लोग इस्तेमाल करते हैं, बाद में अपनी लिखाई नहीं पहचानी जाती। इसी तरह वो साथी, वो वर्कर्स जो अनप्रिडिक्टेबल, जो स्लिप भी हो रहे हैं, जिनके बारे में हर वक्त आपको ये गम है, ये फिसल ना जाए, ये खिसक ना जाए, ये गिर ना पड़े, ये ना, उनको छोड़ दें। उनके लिए अल्लाह ने और बहुत काम रखे होंगे इंशाल्लाह। यानी इस पे मैंने पूरा एक सेशन लिया हुआ है कि जब आप दीन का काम करने के लिए साथियों को चूज करें, तो क्या क्राइटेरियन रखें। उसमें ये क्राइटेरियन बताते हैं कि जो लोग आपके बस में ही नहीं है, जो हर वक्त ही मूडी चेंज है, आप पेन उठाएं पेन चले ही ना, आप कहते हैं खराब हो गया फेंक दूं, आपने भी उधर रखा, थोड़ी देर बाद देखा कोई और दूसरा उससे लिख रहा है, बड़ा आपका पसंदीदा पेन था, कहते अरे तुम कैसे लिख रहे हो? कहा मेरे साथ तो बिल्कुल चल रहा है। तो आप क्या कहे? अच्छा है, मेरा इतना अच्छा पेन था, इसको दे दिया। मूड का गुलाम हो गया ना पेन, कभी लिखे कभी नहीं, आप उस पेन को पसंद करेंगे? वो लोग जो मूड के गुलाम होंगे ना, वो आपके लिए कभी अच्छे साथी नहीं साबित होंगे। हम में से कोई हाकिम और महकूम नहीं होता अल्लाह के रस्तों में, लेकिन हम सब दीन का काम करने लें। कम पढ़े लिखे को, कम स्किल्ड को ले ले, जो आपके हाथ में फिसले ना, जिससे हर वक्त आपको ये खदशा हो ना कि ये कुछ कर ही ना दे। मसा आप देखिए बाज दफा पेन में क्या होता है कि इंक भरते हैं ना, लिखते लिखते इतना मोटा सा वो एक इंक का ड्रॉप गिरा देते हैं, सारा पेज गंदा हो जाता है। वो कहते ओहो इतनी मेहनत से पेज लिखा था, बड़ा अच्छा डॉक्यूमेंट, लीगल डॉक्यूमेंट था, अब दोबारा लिखना पड़ेगा। अनप्रिडिक्टेबल पेंस हम नहीं लेते ना। इसी तरह वो साथी, सबसे खूबसूरत साथी कौन होते हैं जो अल्लाह के रास्तों में आगे बढ़ते हैं ना, कि जिसमें वो सारी खूबियां जो एक अच्छे पेन में होती हैं। बाकी आप खुद सोचें, मैंने तो सिर्फ आपको हिंट्स दिए हैं, टिप्स दिए हैं। अपने ऊपर भी चेक करें, मैं कैसी हूं। मैं एक स्टूडेंट हूं ना, आप अभी अपने दीन के साथी होने को तो जरा पीछे कर दीजिए। हम अभी दीन सीखने में जैसे हैं ना, वैसे कल हम दीन के मामलों में हो गए, इल्ला ये कि बहुत तब्दीली आती है, ये मुझे यकीन है अल्हम्दुलिल्लाह। हम अपनी तालिब इल्मी की जिंदगी में जैसे होते हैं ना, आप बल्कि लिख के रख लें, अभी आपको कहीं मौका मिले ना फुर्सत का, आप अपनी आदतों को लिखें, आने की जाने की, यहाँ बैठ के फोकस्ड होना, फोन बंद करते हैं कि नहीं, आजिज़ी के साथ आते हैं कि नहीं, वक्त पे आते हैं कि नहीं, रूल्स को मानते हैं कि नहीं, हर बात अपने ऊपर लेते हैं, ये सब लिख लें। इसको लिख के कहीं एक पेज में रख दें, और इसके बाद आप इंशाल्लाह जब ट्रेनिंग के मरहलों से गुजरेंगे ना, मैं लोगों की कही हुई बातें आपको बताती हूँ कि इतना इंसान बदल जाता है ट्रेनिंग सेशंस के अंदर कि वो खुद को पहचानता भी नहीं। अभी आप लोगों का तज़किया हो रहा है, आगे जाके तरबियत होगी, जमीन आसमान का फर्क है। लोगों को पता भी नहीं होता तज़किया और तरबिया के, तज़किया के अभी आपके दिल नुचड़ रहे हैं, दिल पिघल रहे हैं, रोना आ रहा है, कुछ करने को दिल चाह रहा है, यानी दिल में एक तड़प लग गई है कि अल्लाह अब बाकी जिंदगी बेकारियत की नहीं गुजारनी, तू मुझे कहीं खपा ले। और याद रखे, कभी इसके हाथ में लगना, कभी उसके लगना, कभी उसके लगना, बंदा दो कौड़ी का रह जाता है। आपका पढ़ने ना, आप उसकी जो कदर करेंगी दूसरे नहीं करेंगे, और एक ही जगह रखा हुआ है आपने। और अगर वो कभी उसके हाथ में लगा, उसके लगा, हो सकता है तीसरा बंदा कि ये मेरा नहीं किसका, वो उधर ही पड़ा रहे और बाद में कोई सफाई करने लगे, उसको बिन में फेंक दें। इंसान को अल्लाह ताला जब एक रास्ता दिखा देना, तो अल्लाह की रजा पे राजी होकर उस पर जम जाए। सारी जिंदगी तजुर्बे तो नहीं करने ना, आप किसी भी कंपनी में काम करने लगे, मिसाल लें कि शुरू में फौज में एक बंदा आता है तो वो फौजी होता है, फिर थोड़ी देर और वहां काम करता है, फिर सिपाही, सिपाही से फिर आगे, फिर होते होते जरनैल में पहुंच जाएगा ना। सबको पता है कि ये पिछले 10 साल से लगा हुआ बेचारा, और आप ये इसको अफसर बना देते हैं। और अगर वो एक शख्स पहले फौजी बने, फिर उसके बाद कहते नहीं फौज को छोड़ देता हूँ, मैं इंजीनियरिंग करता हूँ, कुछ साल वो पढ़े, वहां से निकले तो डॉक्टरी पढ़ने लग जाए, मुझे बताएं कि अपनी जिंदगी की 40s 50s में वो क्या बनेगा, वो कुछ भी नहीं बनेगा, सब चीजें उसकी कच्ची पक्की, कोई उसको एक्सेप्ट भी नहीं करता। एक उम्र का तकाजा होता है, जैसे हमारी शादियां हो गई हैं तो अब हम उसी घर में मुतमईन है ना, जैसा भी था घर अब हम सेट हैं, वो भी हमारे साथ सेट हो ही रहे हैं, हो जाएंगे, वक्त कैसा गुजरेगा, अब इसी में कर जीना, इसी में मरना है। यही अल्लाह के दीन का काम है। मुझे अल्लाह ने जिस जगह के लिए चुना ना, मैं उस पर खुश हूँ, मैं उसमें मुतमईन हूँ, मैं उसी के अंदर खैर डाल के उसको आगे करने में अपनी भलाई समझूंगी, वरना नुकसान क्या होगा कि फिर मैं किसी जगह सेट नहीं हो सकूंगी। तो जब आप और मैं तज़किए के बाद तरबियत के मरहले से नहीं गुजरते, फिर तो अल्लाह की पनाह। मैंने देखा लोग कुरान के कोर्स के बाद दोबारा जाके ऐसे ऐसे चिल्लों में और ऐसी ऐसी रूहानियत में फंस जाते हैं कि अब हम अपनी जरा अंदर लेके जा रहे हैं चीजें। यानी कुरान पढ़ना, जैसे अभी हम 29वें पारे पे पहुंच गए हैं, ऐसे ही जैसे गोडी हो गई है, अंदर से मट्टी ऊपर की नीचे आ गई है। असल अब इसमें बीज कौन से लगने हैं, इसके ऊपर खाद कौन सी है, ये आगे से पता चलेगा। तो मत सोचिए कि कुरान पढ़ने के बाद इंसान महफूज हो गया, बल्कि और केयरफुल होने की जरूरत होती है। और बातें बहुत सारी हैं, मैं आपको एक छोटा सा होमवर्क देती हूँ, कम से कम 3 मैसेज आप खुद लिखें, अपने नोट्स में 3 लाइनें छोड़ दें। कलम की खूबियां, कलम के बारे में बाकी चीजों को देखना दिखाना, इसके बारे में आप 3 सेंटेंसेस अपनी समझ से लिखें, टैली कर लें, जैसे भी आपको सोचने का अंदाज दिया, तो इंशाल्लाह ताला आप देखेंगे कि इसमें आपके लिए फिर बहुत कुछ होगा। फिर आप देखिए कि वमा यस्तुरून, जो वो लिखते हैं, कभी अपने नोट्स पे प्यार आया आपको, जैसे भी हो, कच्चे हो, पक्के हो, जो मोहब्बत इन कापियों और किताबों से आपको महसूस होगी ना, ये आप किसी और चीज से नहीं करेंगे, इनकी हिफाजत करें। बाज लोगों को मैंने देखा, जब पढ़ के खत्म करते हैं, सपारा इधर उधर उल रहा होता है, बाज लोगों के अपने ही नोट्स, वो बाद में बच्चे उसके जहाज बना बना के खेलते हैं। ये आपके हाथों के कलम है, ये किताबें, ये आपके रजिस्टर हैं, ये आपके नामे अमाल में तुलने हैं। कल हदीस में आता है कि आलिम की स्याही भी तुलेगी क्यामत के दिन, और कल आपको बीसियों किताबें को दे दे, तफसीरें आपके हाथों में आ जाएं, आपको कुछ भी दें, जो आप अपने नोट्स को खोल के आगे डिलीवर कर सकेंगे, जो रिकैप आप करा सकते हैं, जो आगे जाके आपको कहीं तफसीर करानी पड़ती, कुछ वो आप किसी और चीज से नहीं करा सकते। तो ये اس کی قدر کرنے کی ضرورت ہے، اس کو ضائع نہ کریں. فلی فٹی ایک مستشرق مورخ تھا، تاریخ لکھتا تھا، ہسٹورین تھا. اس کا ایک جملہ اپنی کتاب میں ہسٹری آف عربز میں کہتا ہے کہ اگر تم کسی جگہ سے گزرو اور کسی جگہ کے لوگوں کو زمین سے لکھے ہوئے کاغذ کے ٹکڑے اٹھا کر دیواروں کی جھریوں میں رکھو. پہلے دور میں لوگ اینٹوں کی دیواروں کے بیچ میں چھوٹے چھوٹے سوراخ تھے، تو اس میں اپنی قیمتی چیزیں ڈال دیتے تھے یا کوئی چیز پاؤں میں نہ آئے. کسی قوم کو زمین سے کاغذ اٹھا کر دیواروں میں ڈالتا دیکھو تو سمجھ جاؤ کہ یہ مسلمان بستی ہے، کیونکہ یہ علم کی اتنی قدر کرتے ہیں. یہاں ہلکی سی بات آپ اور میں اپنے بچوں کو بھی سمجھا سکتے ہیں. آج بعض دفعہ کتابوں کی بے قدری ہوتی ہے، بستے جوتوں والی جگہوں پہ پڑے ہوتے ہیں اور یوں لا کے بچے بعض دفعہ پھینکتے ہیں کہ جیسے ناکارا چیز ہے. تو بے ادب، بے نصیب، با ادب باد نصیب ہوگا، اور ان شاء اللہ تعالیٰ جتنا ہم اس چیزوں کو لیں گے اتنا اللہ تعالیٰ ہمارے لیے اس کو بہترین کرے گا. آگے چلتے ہیں. کچھ احادیث ہیں اس کے بارے میں جس کا میں نہیں سمجھتی کتنا ہم اس کے اوپر مزید بات کریں. عمل کی بات ہو گئی ہے تو اتنا بہت ہے، لیکن اللہ تعالیٰ نے ہمیں یہاں یہ سکھا کر وما یسترون، یہ قسم تھی.